आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जैसे तो यो जीवन प्रभु भेटी बनोस, विधवा को प्रभु भेटी जैसे तो यो जीवन प्रभु भेटी बनोस। मेरो जीवन विचलित न होस, यीशु मलाई साथ दिनु होस। मेरो जीवन विचलित न होस, यीशु मलाई साथ दिनु होस। विधवा को प्रभु पाल भित्र जिउनु भन्दा मन्दिर को ढोके बन्नु असल छ। पाप को पाल भित्र जिउनु भन्दा मन्दिर को ढोके बन्नु असल छ। विधवा को प्रभु हृदय जस्तो सर्वस्व दिनु अति असल छ। मलाई पनि प्रभु बनाउनु होस्, मलाई पनि प्रभु बनाउनु होस्। विधवा जस्तो स्वच्छ मनको, विधवा को प्रभु भेटी जस्तो यो जीवन प्रभु भेटी बनोस्। जस्तो अन्धो कतै छुकी मनको आँखालाई खोलिदिनु होस्। बर्तीमै जस्तो अन्धो कतै छु कि मनको आँखालाई खोलिदिनु होस्, पापको खास्टोलाई फाल्नु परोस् प्रभु, आत्माको खास्टोलाई ओढ्नु छ मलाई पनि प्रभु, दया गर्नुहोस् मलाई पनि प्रभु, दया गर्नुहोस् हे मेरो रब्बी, दृष्टि पा विधवाको प्रभु भेटी जस तो यो जीवन प्रभु भेटी बनोस, मेरो जीवन विचलित नहोस्, यीशु मलाई साथ दिनुहोस्, विधवाको प्रभु भेटी जस तो यो जीवन प्रभु भेटी बनो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। साथै तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययन आज हामी प्रेरित 16 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ पाउलको दोस्रो सुसमाचारीय यात्रा। 15 अध्यायको अन्तिम पदले खास मात्रामा सुसमाचारीय यात्राको आरम्भको बताएको थियो। पाउल र सिलास मण्डलीलाई स्थिर गराउँदै सिरिया र सिलिसिया भरि गए। त्यहाँबाट तिनीहरू गलाती प्रदेशसम्म जानेछन्। पाउल गलातिया प्रदेशको मण्डलीहरूमा पनि जान्छन्, किनभने त्यहाँ नै यहुदी अर्थात मूसक व्यवस्थाको मत माने यहुदी विश्वासीहरूबाट समस्याहरू उठेको थियो। गलातीको पत्री तिनीहरूलाई लेखिएको पत्र हो र तिनीहरूलाई अति नै कठोर चेतावनी हो। मित्र, यो कुराको म भन्न चाहन्छु कि तपाई नक्सामा पाउलको सुसमाचारीय यात्राको पछ्याउनुहोस्। तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि पाउलसँग यात्रा गर्ने काम अति नै मजाको अनुभव छ। यो दोस्रो मिशनरी यात्रा वा सुसमाचारीय यात्रामा हामी तिनीसँग युरोपमा जानेछौ। यो चाहिँ मेसोडोनियामा एक मानिसको दर्शन प्राप्त गरेपछि भएको थियो, स्थान लिएको थियो। हामी देख्नेछौ तिनी फिलिपियामा आइपुग्छन्, जहाँ तिनको यो दोस्रो सुसमाचारीय यात्रा त्यहाँको स्थानीय जेलमा थुनिएर अन्त हुँदछ। मध्यरातमा पाउल र सिलास प्रार्थना गर्छन् र स्तुति प्रशंसाको भजन गाउँछन्। तब हामी देख्छौ भुइँचाल आउँदछ र ढोकाहरू खोलिन्दछ र जेलरले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न आफ्नो हृदयको खोल्दछ। र सबभन्दा पहिले हामी देख्नेछौ पाउल गलातियाको मण्डलीहरूलाई भेट्न फेरि जान्छन्। 16 अध्याय 1 र 2 पदमा भनिएको छ, पाउल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नभएका एकजना चेला थिए। तिनी एउटी विश्वासी यहुदी स्त्रीका छोरा थिए, तर तिनका बाबु भने ग्रीक थिए। पाउल सबभन्दा पहिले डर्बीमा आउँछन्, त्यसपछि तिनी लुस्त्रामा जान्छन्, जहाँ उसले यो जवान केटालाई भेट्छन्। पाउलले उसको आमालाई र उसको हजुरआमालाई चिनेका थिए र उसले यो जवान केटालाई तिमोथीलाई आफ्नो पहिलो सुसमाचारीय यात्रामा परमप्रभु कहाँ डोर्याएका थिए। यसकारण पाउल उसलाई आफूसँग साथमा लान्छन्। अहिले यो टीममा पाउल, सिलास र तिमोथी छन्। तीन पदमा भनिएको छ, तिनलाई पाउलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहुदीहरूका कारणले गर्दा पाउले तिनलाई लगेर खतना गरे, किनकि तिनका बाबु ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो। मित्र, म तपाईहरूले प्रेरित पाउलको विधिको होशियारपूर्वक ध्यानपूर्वक ध्यान दिएको चाहन्छु। जब उनी यरूसलेम आए, उसले आफूसितै अन्य जाति टाइटसलाई लिएर गएका थिए जसलाई खतना गरिएको थिएन, र पाउल उसलाई खतना गराउन चाहँदैनथे। तर अहिले पाउल तिमोथीलाई आफ्नो सहकर्मी प्रचारकको रूपमा लान चाहन्छन्। पाउल चाहन्छन् कि तिमोथी ख्रिष्टको निम्ति सुसमाचार लिएर मानिसहरू कहाँ गएको, जबकि पाउल विरोध र बाधाको निम्ति कुनै किसिमको अनावश्यक तर्क वितर्कको बहस र कारण नचाहेकोले गर्दा उसले तिमोथीलाई खतना गरे। यो यसकारणले उसले खतना गरेनन् किनभने त्यहाँ खतनामा केही सद्गुण छ, तर कारण यही हो कि पाउल यसको सम्बन्धमा कुनै विरोधको मुद्दा बनाउन चाहदैनन्। यही नै कारण पाउलले पहिलो कोरन्थी 9:19-20 पदमा लेखे, किनभने सबै मानिसहरूबाट स्वतन्त्रता भए तापनि अझै धेरैलाई हात पारौं भनेर मैले आफैलाई सबैको बन्धनमा पारे। यहुदीहरूलाई हात पारौं भनेर म यहुदीहरूको बीचमा यहुदी जस्तै भए। व्यवस्थाको अधीनमा रहनेहरूलाई हात पारौं भनेर आफै व्यवस्थाको अधीनमा नभइकन व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा भएको जस्तै म भए। पाउलले यी कुरा यस कारणले गरे ताकि अन्य अनावश्यक विरोधको विवाद हुन नसकोस्, ताकि परमेश्वरको सुसमाचारको निम्ति कुनै बाधा हुन नसकोस्। 4:5 पदमा भनिएको छ, अब तिनीहरू शहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूसलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालना गर्नु भनी सुनाइदिए। यसरी मण्डलीहरू विश्वासमा दरिला हुँदै र संख्यामा दिनहु बढ्दै गए। पाउल र सिलास तिमोथी जहाँ गए त्यहाँ यरूसलेमको सभामा तोकिएका विधिहरूको बारेमा तिनीहरूले सबैलाई बताए। यसपछि हामी देख्छौ पाउल फिलिपीतिर लाग्छन्। 6-8 पदमा भनिएको छ, पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाइ भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरूमा भएर गए। मैसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे, तर येशूका आत्माले तिनीहरूलाई जान दिनु भएन। तब मैसिया भएर तिनीहरू त्रोआसमा गए। यहाँ उल्लेखित एसिया चाहिँ एउटा प्रदेशको नाउँ हो, जुन प्रदेश फ्रिगिया र गलातिया भन्ने प्रदेशहरू भन्दा पश्चिमतिर पर्दथ्यो। अहिले यो इलाका आधुनिक टर्कीको सबभन्दा पश्चिमी भागमा पर्छ। पाउलको समयमा त्यसको मुख्य सहर एफिसस थियो, तर यात्रामा हुँदा पवित्र आत्माले एसियातर्फ जान दिनु भएन, तर उहाँले पाउल र तिनका सहयोगीलाई उत्तरतिर बिथिनियातर्फ जाने अगुवाई गर्नुभयो। त्यसको नजिकमा पुगेर पवित्र आत्माले फेरि तिनीहरूको योजना बदली गर्नुभयो। बिथिनियामा पस्नुको सट्टामा तिनीहरूले आत्माबाट पश्चिमतिर लाग्नु भन्ने अगुवाई पाए। अमित्र, त्यो तिनीहरू ग्रीस र टर्कीको बीचमा रहेको अजियन समुद्रको किनारमा भएको त्रोआस भन्ने बन्दरगाहको शहरमा पुगे। अनि 9-10 पदमा भनिएको छ, राति पाउललाई एउटा दर्शन भयो। माकेडोनियाको एकजना मानिस खड़ा भई तिनलाई विन्ती गरिरहेको थियो, माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। जब तिनले यो दर्शन पाए, तुरन्तै हामी माकेडोनिया जाने तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनु भएको रहेछ। मित्र, त्रोआसमा हुँदा म्यासेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् भने एकजना मानिस चाहिँ विन्ती गरिरहेको चाहिँ पाउलले दर्शन पाए। म्यासेडोनिया ग्रीसको उत्तरी प्रदेश थियो, जसका मुख्य सहरहरू फिलिपी र थिस्लोनिकी थिए। लुका यहाँ लेख्छन्, पदसमा तुरन्तै हामी म्यासेडोनियामा जान तयार भयौं। लुका यहाँ हामी लेख्छन्, किनभने त्यति बेला तिनी पनि पाउलको साथमा म्यासेडोनियामा गए। मित्र, संसारको पूरा इतिहासमा सबभन्दा महत्वपूर्ण घटनाहरू मध्ये एउटा चाहिँ यहाँ यसै पदमा देखिन्छ, अर्थात पाउल युरोपमा ख्रिष्टको सुसमाचार लिएर पहिलोपल्ट गएको कुरा। पूर्वतिर जानुको सट्टामा तिनी पश्चिमतिर गए। पाउल पूर्वतिर एसिया महादेशमा पहिले नै गएका भए संसारको इतिहासमा कति ठूलो फरक हुने थियो। तर परमेश्वरको योजना यही थियो कि रोमी साम्राज्यभरि ख्रिष्टको सुसमाचार पहिले फैलिनुपर्छ, मतलब अहिले सुसमाचार एसियादेखि युरोपमा जान्छ। मित्र, यो कुराको याद गरौं कि प्रभु येशु युरोप अमेरिकामा जन्मनु भएको थिएन, तर तपाई र मेरो देश रहेको एसिया प्रदेशमा जन्मनु भएको थियो र त्यो देश इसरायल हो। अमित्र सुसमाचार एसियादेखि युरोपमा गएको थियो। एघार पदमा भनिएको छ, तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै समुद्रकेततिर गयौं र भोलिपल्ट निपापोलिसमा आइपुग्यौं। नियापोलिस एक सानो द्वीप वा टापु हो र बाह्र पदमा हामी पढ्छौं, र त्यहाँबाट फिलिपीमा आइपुग्यौं जो माकेडोनियाको प्रमुख शहर र रोमी उपनिवेश पनि हो। हामी त्यस शहरमा केही दिन बस्यौं। फिलिपी एउटा रोमी उपनिवेश थियो। यहाँ नै रोमी बड़ा हाकिम बस्थे। यी मानिसहरूसँग रोमी संस्कार थियो अनि तिनीहरू ल्याटिन भाषा बोल्थे। यो नै युरोपमा तिनीहरूको पहिलो लक्ष्य हो। पाउल आफ्नो सेविका युरोपमा आरम्भ गर्न खास केन्द्र स्थानमा गए, मुख्य स्थानमा गए। हामी देख्छौ कि फिलिपीमा पाउलको सेविकाई 13 पदमा पढिन्छ, अब सभातमा शहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। अनि 14 पदमा भनिएको छ, अनि थियाटिरा शहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रो वचन सुनी र पाउले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। थियाटिरा एसिया माइनरमा पर्दछ अनि यहाँ नै सात मण्डलीहरूमध्ये एक मण्डली स्थित थियो जुनले प्रकाशको दोस्रो अध्यायमा हाम्रो प्रभुबाट चेतावनी पाएको थियो। यो लिडिया नौ गरेकी स्त्री त्यहाँबाट आएकी थिइन्। तिनले जीवित र सत्य परमेश्वरको आराधना गर्थे तर तिनीसँग उहाँको बारेमा अति नै कम ज्ञान र जानकारी थियो। लिडिया अति नै महत्वपूर्ण उल्लेखनीय व्यक्तित्व थिइन्। तिनी मुख्य व्यक्ति र अगुवा थिइन्। त्यो स्पष्ट छ कि तिनी प्रार्थना सभाको अगुवा वा नेतृत्व गर्ने अगुवा थिइन्। तिनी नै युरोपमा पहिलो ख्रिष्टमा विश्वासमा मन परिवर्तन गरी आउने विश्वासी थिइन्। मित्र हामी 15 पदमा पढ्छौं, जब तिनीहरू तिनका घरका सबैको बप्तिस्मा भयो तब तिनले हामीलाई विन्ती गरिन्, यदि तपाईहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् र तिनले हामीलाई कर लगाइन्। मित्र हामी लिडियाको श्रीमानको बारेमा केही पनि जान्दैनौ, तर तिनी निश्चय नै त्यहाँ हुनै पर्छ। त्यहाँ त्यस्ता परिवारहरू पनि छन् जहाँ स्त्रीहरू परिवारमा मुख्य र मुख्य भूमिका खेल्छन्, अनि यो लिडियाको परिवारको निम्ति पनि सत्य छ। परमेश्वरलाई धन्यवाद होस्, तिनी त्यस किसिमको स्त्री भएकोले गर्दा तिनको सम्पूर्ण परिवार तिनको साक्षीद्वारा प्रभुमा आएका थिए। र अहिले हामी यो देख्छौ कि पाउल र उसको सहकर्मीहरू तिनको घरमा पाहुनाको रूपमा बसेका छन्, किनभने आफ्नो घरमा बस्न तिनले विन्ती गरेकी थिइन्। अनि म अनुमान गर्दछु कि तिनी हुने खाने र तिनीहरूलाई रेखदेख गर्ने योग्यका स्त्री थिइन्। 16 पदमा भनिएको छ, जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं तब जोखाना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखाना हेरेर त्यसका मालिकका निम्ति धेरै धेरै पैसा कमाई गरिदिन्थे। मित्र यो नसोच्नुहोस् कि यो खाली मूर्ख वा अन्धविश्वास हो। यो दासी केटी दुष्ट आत्माद्वारा नियन्त्रण गरिएकी थिइन्। धेरै जनालाई त्यसले भविष्यको कुराहरू बताउँदथे र त्यसले भविष्यका कुराहरू जान्दछे भन्ने विचार गर्थे धेरैले, र यसको निम्ति पैसा दिन्थे। यसरी धेरै पैसा कमाएर आफ्नो मालिकलाई त्यसले ल्याइदिने गर्थे र मालिकले धेरै पैसा कमाउँथ्यो। तर जोखाना हेर्ने चाहिँ त्यो दासी स्वयं थिएनन्, तर त्यसमा भएको दुष्ट आत्मा थियो। अनि 17 19 पदमा पढ्छौं, यस प्रकार लेखेको छ, त्यो पाउल र हाम्रा पछि पछि लागि र यसो भन्दै चिच्याए, यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्, यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटोको घोषणा गर्छन्। त्यसले धेरै दिनसम्म यसो गरिरहे। तब पाउले झिझो मानेर फनक्क फर्की त्यस दुष्ट आत्मालाई भने, येशु ख्रिस्टको नाममा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु। अनि त्यो दुष्ट आत्मा त्यही घड़ी निस्किहाल्यो। मित्र 19 हामी पढ्छौ, तर त्यसका मालिकले तिनका कमाईको आशा विफल भएकोले देखेर पाउल र सिलासलाई समातेर बजारको चोकमा शासकहरू कहाँ तान्दै लगे। पाउले प्रभु येशु ख्रिस्टको नाउँमा दुष्ट आत्मालाई निकालिदिए, जुनको कारण मालिकको अति नै ठूलो घाटा भयो, किनभने जोखाना हेर्ने दुष्टात्मा त्यस दासी केटीबाट बाहिर निस्किसकेको थियो र त्यसले भविष्यको कुरा बोल्न कति पनि सक्दैनथ्यो। त्यसकारण त्यसका मालिकको आमदामी पनि खत्तम भयो। त्यसकारण पाउलसँगै तिनीहरू रिसाए। 21 पदमा भनिएको छ, अनि चोकमा शासकहरूका तान्दै लगे अनि तिनीहरूलाई शहरका हाकिमहरू कहाँ ल्याएर भने, यी मानिसहरू यहुदी हुन्, यिनीहरूले हाम्रो शहरमा गोलमाल मचाउँछन्, यिनीहरूले यस्ता यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसंगत छैन। यो कुराको याद राख्नुहोस् कि फिलिपी रोमी उपनिवेश थियो र त्यहाँ रोमी प्रतिमा पूजाको अभ्यास गरिन्थ्यो।
अहिले त्यस दासीको मालिकहरूले पाउल र उसका सहकर्मीहरूलाई हरेक कुराको गडबड गराउने र रोमीहरूको निम्ति पालन गर्न र ग्रहण गर्न उचित कुरा नहुने प्रचार गरे भने दोष लगाए। वास्तविक कुरा चाहिँ यो थियो कि ती मालिकहरूले आमदानीको स्रोत गुमाएका थिए पाउल र उसका सहकर्मीहरूको कारण। अनि 22-24 पदमा भनिएको छ, तब भीड़हरू मिलेर तिनीहरूमाथि जाय लागे। शहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिए र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगि तिनीहरूका खुट्टामा ठेंगुरो ठोकेर राखिदिए। पहिले तिनीहरूलाई कुटिए पिटिए, त्यसपछि अन्तिममा तिनीहरूलाई झ्यालखानमा लगे र तिनीहरूका खुट्टामा ठेंगुरा ठोकेर राखिदिए। अनि 25 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले यो सुनिरहेका थिए। मित्र, यो कुरा देख्न कति सुन्दर कुरा हो कि यी मानिसहरू आधा रातमा यस्तो कठिन दयनीय कष्टदायक परिस्थिति मुनि गए तापनि स्तुति प्रशंसाको भजन गीत गाइरहेका थिए। 26 र 27 भनिएको छ, तब 81 एउटा ठूलो भैँचालो गयो र झ्यालखानका जगहरू हलिए र तुरन्तै जम्मै ढोकाहरू उग्रिए र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निन्द्राबाट ब्युजे र झ्यालखानका ढोकाहरू उग्रेको देखेर कैदीहरू सबै भागिसके भण्डानेर उनले आत्महत्या गर्ने विचारले आफ्नो तरवार थुते। मित्र, यो क्षणको निम्ति यो फिलिपियन जेलरलाई हेरौं। उनी नै ती कैदीहरूको लागि जवाब दिए थिए। तिनले निश्चय नै स्वाभाविक रूपमा यो अनुमान गरे कि यदि झ्यालखानका ढोकाहरू उघारिए कैदीहरू भागिसके गइसके। उनी नै ती यहुदीहरूको उम्काईको निम्ति जवाब दिए जिम्मेवारी हुने थिए र उसले यसको निम्ति आफ्नो जीवन दिनुपर्दथ्यो वा प्राणदण्ड पाउने थिए। त्यसकारण त्यो सम्पूर्ण अनुभव पाउन भन्दा पहिले आफूलाई खत्म गर्न तयारी भए। जब कुनै मानिस त्यस्तो परिस्थितिमा हुन्छ, त्यसले अनन्त कालको बारेमा निश्चय नै सोच्दछ। यो मानिसले पनि त्यही गरे। जुन कुरा तिनले पाउललाई प्रश्न सोधेको तथ्यले संकेत गर्दछ। 28-30 पदमा भनिएको छ, तर पाउलले चर्कसोले यसो भन्दै कराए, तपाईँले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यही छौ। तब बत्ती मागेर उनी हाम्फाल्दै भित्र आए र डरले काम्दै पाउल र सिलासको अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, उद्धार पाउनलाई मैले के गर्नुपर्छ? मित्र, हेर्नुहोस्, तिनले अनन्त कालतिर आफ्नो नजर लगाए। तिनले थाहा पाएका थिए कि तिनी गुमेका पापी व्यक्ति थिए र पापको मुक्ति येशूमा छ भन्ने तिनलाई विश्वास भयो। अनि 31 पदमा भनिएको छ, अनि तिनीहरूले भने, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनु हुनेछ, तपाईँ र तपाईँका परिवारले। कसरी मानिसले उद्धार पाउन सक्छ? प्रभु येशूमा विश्वास गरेर। के उसले अरू कुनै मानिसको लागि विश्वास गर्न सक्छ? होइन, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। अनि यदि तपाईँका परिवारहरूले पनि प्रभु येशूमा विश्वास गरे, तिनीहरू पनि उद्धार पाउनेछ। यही नै यहाँ भन्न खोजिएको अर्थ हो। अनि 32-33 पदमा भनिएको छ, तिनीहरूले उनलाई र उनको घरमा भएका जतिजनालाई प्रभुको वचन सुनाए। तब रातको त्यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए, अनि उनी र उनका परिवारले तुरन्तै बप्तिस्मा लिए। ओ, यहाँ कस्तो भिन्नता छ! उसले नै यी मानिसहरूलाई कोरा लगाएका थिए, अहिले उनी नै तिनीहरूको घाउहरू र चोटहरूको धुँदछन्। उनी जीवन परिवर्तन भएको मानिस भएका छन्। 34 पदमा भनिएको छ, त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए। मित्र, तिनीहरूलाई कोरा लगाए र पूरा रातभरि ठिंगुरो लगाएर झेलखानमा हालिए र परमेश्वरको सिधै हस्तक्षेपद्वारा मुक्त गरिए र अहिले तिनीहरू यो आनन्दित मन परिवर्तन गरी आउने यी परिवारहरूको घरमा राजकीय मेजवान खाइरहेका छन्। 35 र 36 भनिएको छ, तर उज्यालो भएपछि शहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिइ पठाए कि मानिसहरूलाई छोडिदेऊ। तब झ्यालखानाका हाकिमले पाउलले यो कुरा सुनाए, शहरका हाकिमहरूले तपाईँहरूलाई छोडिदिने आदेश दिनुभएको छ, यसकारण अब निस्केर शान्तिसित जानुहोस्। मित्र, देख्नुभयो, तिनीहरूले महसुस गरे कि तिनीहरूले जे गरेका थिए पाउल र उसका सहकर्मीहरूमाथि त्यो अवैधानिक अनुचित कुरा थियो। अहिले तिनीहरू ती कैदीहरूलाई मुक्त गर्न आज्ञा दिइरहेका छन्, तर पाउलले यसको विरोध गर्छन्। उनी भन्छन् कि यस्तो परिस्थिति मुनि कदापि त्यति सजिलो जाने छैनन्। 37 पदमा भनिएको छ, 37 पदमा, तर पाउलले तिनीहरूलाई भने, हामी रोमी नागरिकलाई दोषी नै नठहराइकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे र झ्यालखानमा पनि हाले र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्। यो हुन सक्दैन, उनीहरू आफै आउन् र हामीलाई निकालेर लैजाउन्। पाउल र सिलास दुवै रोमी नागरिक थिए। रोमी ऐन अनुसार रोमी नागरिकलाई पिट्नु अनियमित थियो। शहरका हाकिमहरूले अति नै ठूलो भूल गरेथे। उनीहरूले के गरेथे भन्ने खबर फैलियो भने उनीहरूमाथि पनि दण्ड सजाय आइपर्छ भन्ने उनीहरूलाई ठूलो डर थियो। यो अड्को पाउलले किन थापे भने, मलाई लाग्छ यसरी हाकिमहरूले अब सुसमाचार र त्यसको सेवकहरूलाई अलि आदर देखाउन् भन्ने तिनीहरूको आशा थियो। हाकिमहरूले नयाँ फिलिप्पी विश्वासीहरूप्रति असल विचार गरून् भन्ने तिनीहरूको उद्देश्य थियो। 38-40 पदमा भनिएको छ, ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर उनीहरू डराए। उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई बाहिर लगे र शहर छोडी जाने अनुरोध गरे। तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई विदा भए। मित्र, शहरका अधिकारीहरूले पाउल र सिलासलाई खुलामखुला झ्यालखानमा हालिदिएका थिए। अब उनीहरूले पाउल र सिलासलाई खुलामखुला निकालिदिनु पर्यो। त्यसकारण अधिकारीहरू आएर माफ मागेर पाउल र सिलाससँग अब शहरबाट जानुहोस् भनी विन्ती गरे। जानुभन्दा पहिले पाउल र सिलास चेलाहरूलाई उत्साह र सान्त्वना दिन लिडियाको घरमा गए। फिलिपीहरूलाई लेखेको पाउलको पत्र पढेर त्यहाँको मण्डली बढेर बलियो हुँदै गयो भन्ने हामी थाहा पाउन सक्छौ। फिलिपीका चेलाहरूले विश्वासीहरूले पाउललाई पछि पछि हुने आफ्ना यात्राहरूका लागि धेरै उपहारहरू पठाउँदै गए। तिनीहरूले आफ्नो प्रेम र गवाईद्वारा पाउललाई साथै प्रभुलाई अति नै धेरै आनन्दित गराए। मित्र, आज हाम्रो विश्वासी गवाई कस्तो छ? के यो प्रभुलाई आनन्दित तुल्याउने जीवन छ? प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।